नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू: सुरक्षाका मापदण्ड इमान्दार भएर पालना गर्न संचार मन्त्री गुरुङको आग्रह, अक्सिजन र आईसीयू अभाव हुन नदिने प्रतिबद्धता।
नेपाल सरकारले जारी गरेको आदेश, अपील र अनुरोधलाई र त्यो मर्मलाई चाहिँ इमान्दार पूर्वक पालना गर्नको निम्ति पनि हामी आह्वान गर्न चाहन्छौ।
सरकारद्वारा गत वर्ष र यस वर्ष गरी वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार 16 पत्रकारलाई प्रदान गर्ने घोषणा। बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि 3 उम्मेद्वारी दर्ता। संविधानको दिगो सम्वर्धन र आर्थिक समृद्धिका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएको गृहमन्त्री थापाको भनाई लगायतका सामग्री प्रसारण गर्नेछौ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले कोविडको महामारीमा सरकार नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले पनि सरकारको अपील र आदेशको इमान्दार भएर पालना गर्नुपर्ने बताउनुभयो। 6 राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा मन्त्री गुरूङले संक्रमितको उपचारमा अक्सिजन आईसीयू अभाव भएका बेला चीनबाट अक्सिजन र भारतबाट लिक्विड ल्याउने प्रक्रियाको थालनी भइसकेको जानकारी दिनुभयो।
प्रत्येक व्यक्तिको स्वास्थ्य र सुरक्षाको प्रत्याभूतिमा सरकार अत्यन्तै जिम्मेवार र संवेदनशील छ। यस अवस्थामा प्रत्येक व्यक्ति तथा समुदायले नेपाल सरकारले जारी गरेको आदेश, अपील र अनुरोधलाई र त्यो मर्मलाई चाहिँ इमान्दारपूर्वक पालना गर्नको निम्ति पनि हामी आह्वान गर्न चाहन्छौँ। सरकारकोले जारी गरेको आदेश, अपील, अनुरोध, मापदण्डहरूलाई चाहिँ हामी पालना नगर्ने अनि फेरि लो सरकारले व्यवस्थापन गर्न सकेन भन्ने फेरि पनि हामी गुनासो मात्रै गरिरहने त्यस्तो पनि नहोस्। हामी यी कुरोहरू पनि तपाईँहरूको बिचमा राख्न चाहन्छु र फेरि पनि तपाईँहरूको बिचमा मैले के कुरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने राज्य संवेदनशील छ, जिम्मेवार छ र फेरि पनि हामी कोभिड अहिलेको यो दोस्रो चरणको कोभिडमा हामीले पक्कै एउटा अनुभव प्राप्त पनि भएको छ। भर्खरै पनि म काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्लाधिकारीसँग उहाँसँग पनि छलफल गरेको थियो के छ अवस्था भन्ने बारेमा पनि मैले उहाँसँग आफ्नो प्रश्न पनि राखेको थिएँ, जिज्ञासा पनि राखेको थिएँ र अहिले हामीले के होला, अहिले अक्सिजन पाएको छैन, आइसीयू पाएको छैन, सिलिन्डर पाएको छैन, अलिकति केही कुरोहरू अहिले बढी हामी न्युजतिर बढी सुन्न पाउँछौँ र कतिपय गुनासोहरू यसमा छ। पक्कै पनि हामी यसको निम्ति नेपाल सरकार चाइनाबाट होस् छिटोभन्दा छिटो अक्सिजन सिलिन्डर ल्याउनको निम्ति, लिक्विड अक्सिजन त तुरुन्तै इन्डियाबाट यहाँ नेपालमा ल्याउनको निम्ति, अन्य सबै व्यवस्थापनको निम्ति सरकारले आफ्नो पहल कदमी लिइसकेको छ र मैले सुनिरहेको छु के औषधिको अभावहरूको कुरो गर्दा औषधि व्यवस्था विभागले एकजना व्यक्तिलाई मात्रै लाइसेन्स दिइरहेको, त्यसको कारणले पनि औषधि के अभाव भइरहेको भन्ने पनि मैले के सुनिरहेको छु। त्यसको निम्ति पनि हामी ध्यान आकर्षण, औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालयको पनि ध्यान आकर्षण गराउने कामहरू हामी गर्नेछौँ र कतिपय आइसीयू र हस्पिटलहरू अहिलेको जुन किसिमको चाहिँ अक्सिजनको अभाव छ, वीर हस्पिटललाई अब तुरुन्तै त्यो 500 बेडको हस्पिटल सञ्चालन गर्ने क्रम सुरुवात भइरहेको छ। आर्मी हस्पिटल पहिलाका हस्पिटललाई पनि सञ्चालन गर्नेछ र काठमाडौँ महानगरपालिकाले पनि अहिलेको कोभिड हस्पिटल सञ्चालन गर्ने अस्ति महानगरपालिकाको मेयर साहबलाई पनि हामीले यी मन्त्रालयमा उहाँलाई निम्ता गरेका थियौँ, उहाँले त्यो खालको कमिटमेन्ट पनि गर्नुभएको छ।
उहाँले काठमाडौँ उपत्यकामा देशभरिकै बिरामी आउने भएकाले वीर अस्पतालमा 500 बेड संक्रमितलाई उपचार गर्न छुट्याइएको, काठमाडौँ महानगरपालिकाले पनि कोविड अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। मन्त्री गुरूङले कसैको आफन्त नभएको खण्डमा सबै संक्रमित भएर आइसोलेसनमा बसेको अवस्थामा सरकारले नै डोर टू डोर औषधि सहितको गाड़ीले सेवा दिने व्यवस्था मिलाइने र यसको व्यवस्थापन नेपाल रेड क्रस ट्रस्टले गर्ने जानकारी दिनुभयो। मन्त्री गुरूङले गत वर्षको जस्तो किसानले तरकारी दूध बेच्न नपाएर फालेका समाचार यो वर्ष पढ्न नपरेको जानकारी दिनुहुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्री बसको व्यवस्थापन गरेर अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्याएको जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाको यो राजधानी हो, देशभरिकै बिरामी आज काठमाडौँ आउँछन्। जो बिरामीहरू हामी गाउँघरमा कतिपय जिल्लामा हस्पिटलहरू खुले पनि अन्तिममा अलिकति केही समस्या भयो भने त्यसको इमर्जेन्सी हामीले काठमाडौँ ल्याउने गर्छौँ। त्यसैले आज काठमाडौँ उपत्यका आज देशभरिकै एउटा राजधानी भएको हुँदाखेरि पनि देशभरिकै बिरामीहरूलाई काठमाडौँले व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले पनि म नेपाल सरकारको मन्त्री परिषदबाट बागमती प्रदेशको कोविड फोकल पर्सन मन्त्रीको हिसाबले पनि म तपाईँहरूसँग के भन्न चाहन्छु भने हामी काठमाडौँ उपत्यकामा हामीले कुनै पनि त्यस्ता अहिले के समाचार सुनिरहनु पाउनु भएको छैन भने किसानहरूले आफ्नो तरकारी बेच्न नपाएर तरकारी सडकमा थाल्नु परेको अनि किसानहरूले दुधलाई सडकमा थाल्नु परेको हिजो हामीले त्यो समाचार सुन्नु पर्थ्यो भने आज त्यो समाचार हामीले सुन्नु परेको छैन। त्यसलाई पनि हामीले गुड न्युज भन्नुपर्छ, त्यसमा सुधार भएको छ। त्यसैले हाम्रा कतिपय काठमाडौँ लकडाउन भएपछि घर फर्कनेहरू हिँडेर कोहलपुर पुगेको हिँडेर कुन आफ्नो ठाउँमा पुगेको त्यो अत्यन्तै हामीले दुःखद समाचारहरू हिजो हामीले सुन्नु परेको थियो भने आज त्यो स्थितिहरू छैनन्। आज त्यसको व्यवस्थापनहरू हामीले राम्रोसँग व्यवस्थापन गर्न सफल भएका छौँ कि राति हाम्रा ती घर जानेहरूलाई रातको एउटा रात्रि यात्रामा बसको व्यवस्थापन गरेर काठमाडौँ जिल्ला प्रशासनले एउटा प्रशंसनीय काम गरेको छ। यी व्यवस्थापनहरू पनि राम्रोसँग विगतको भन्दा अहिले व्यवस्थापनहरू राम्रो भएको छ। विगतमा हामीले स्वास्थ्यमा अलिकति चाहिँ पिपी भन्ने अनि के सामानको कुरो गर्थ्यौँ, अहिले चाहिँ हाम्रो चाहिँ अक्सिजन र सिलिन्डरको कुरो चाहिँ अलिक बढी आएको छ। हिजोको माग र अहिलेको मागमा फरक भएको छ। हिजो अक्सिजनको कुरो त्यति धेरै आएको थिएन, अब फेरि अक्सिजन कहीँ कालो बजारी गरेर कहीँ बन्द छ भने यो सरकारले अहिले तुरन्त नल्याएको कारण यो अलिकति यो अलिकति चाहिँ नाकाबन्दी जस्तो देखेको, यो अभाव खड्केको देखेको। अब भोलि पर्सि सरकारले तुरन्त यो सिलिन्डर अक्सिजन ल्याउन थालिसकेपछि यो नाकाबन्दी केही समय एक दुई दिन अलिकति यो यसको के अभाव देखिएको छ। यसमा धैर्यता लिनको निम्ति र संयमता लिनको निम्ति पनि जो हामी बिरामी परेका छ, जो एउटा घरमा आफ्नो आइसियू छैन अक्सिजन छैन भनेर जसमा एउटा पीड़ा परेको छ त्यसप्रति धैर्यता लिनको निम्ति म आह्वान पनि गर्न चाहन्छु।
मन्त्री गुरूङले पत्रकारहरूले अहिलेको अवस्थामा समाचार बेच्ने भन्दा पनि समाजबाट कोविड मुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले काठमाडौँ उपत्यकामा तरकारी तथा अन्य खाद्यान्न अभाव हुन नदिने बताउनुभयो। उहाँले उपत्यका बाहिर फलेका तरकारी उपत्यकामा ल्याउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अगाडि बढ्न पनि सुझाव दिनुभयो।
तुरन्त समन्वय गर्नुहोस्, समन्वय गरेर त्यो धादिङबाट त्यो तरकारी छ भने त्यो तरकारी त्यहाँको किसानको खेर जान नदिने सोच पनि हो कि तुरन्त ल्याएर हामीले डोर टु डे डोर खाद्यान्न र तरकारी कृषिलाई पनि हामीले त्यही ढङ्गले चाहिँ औषधि उहाँहरूको बिरामीको अवस्था के छ बुझ्नको निम्ति जसरी डोर टु डे एउटा सर्वे गरेर त्यो सेवा दिने भनेको छौँ, कृषि तरकारी खाद्यान्नको पनि त्यो अनुसारको चाहिँ सर्भिस दिने डोर टु डोर सर्भिस दिने पनि व्यवस्थापन गर्ने हामीले त्यो खालको पनि कार्ययोजना बनाइरहेका छौँ। यसरी नै हामीले यो कोविडलाई व्यवस्थापन गर्नको निम्ति कोविड मुक्त बनाउनको निम्ति हामीले काम गरिरहेका छौँ र फेरि अन्तिममा हामीले पनि के गर्दैछौँ भने संचार क्षेत्रलाई पनि हामीले सबै अहिले रेडियो नेपाल होस्, नेपाल टेलिभिजन होस्, राष्ट्रसङ्घ गोर्खापत्र र निजी क्षेत्रका आम संचार क्षेत्रलाई संचार गृहहरूलाई पनि हामीले चाहिँ संचार उत्पादन गर्नको निम्ति डेडिकेटेड टिम एउटा संचार मन्त्रालयमा एउटा चाहिँ हामीले संचार एउटा चाहिँ उत्पादन गर्ने एउटा टिम बनाउने छौँ र त्यो संचार उत्पादन गरेर त्यो अनुसारको चाहिँ जिङ्गल बनाउने, त्यो अनुसारको चाहिँ हामीले चाहिँ संचारको चाहिँ स्लोगनहरू बनाउने र मान्छेलाई निराश नबनाउने, संचारबाट चाहिँ मान्छे त्रसित नबनाउने र अनि मान्छेलाई विगतमा जस्तो सुसाइड गर्नपर्ने मनोवैज्ञानिक त्यस्तो असर पर्ने किसिमको संचारहरू चाहिँ सम्प्रेषण नगर्ने एउटा गाइडलाइन तयार गरेर सबै संचार गृहहरूलाई परिपत्र गरेर हामीले त्यो खालसाको चाहिँ विज्ञप्ति जारी गर्ने काम पनि हामी गर्छौँ।
संचार मन्त्री गुरूङले सकारात्मक समाचार सम्प्रेषणका लागि स्पष्ट मापदण्ड बनाउन प्रक्रियाको शुरूआत गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले पत्रकारको क्षमता अभिवृद्धि गर्न राज्यले पनि लगानी गर्नुपर्ने उल्लेख गर्दै सरकारले छिट्टै पत्रकारका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने जानकारी दिनुभयो। उहाँले पत्रकारहरूले COVID-19 केन्द्र बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने, सकारात्मक संचार गरी जस्तोसुकै महामारीमा पनि समाजलाई उच्च मनोबल प्रदान गर्नु उल्लेख गर्नुभयो।
नेपालको एउटा राजनीति संस्कारमा हामीले चाहिँ विरोध गर्ने, आलोचना गरेपछि मात्रै आफूलाई चित्त बुझ्ने एउटा हाम्रो संस्कारहरू पनि छन् र कतिपय त्यो कुरोले पनि कतिपय हामीले विरोध गर्दाखेरि चाहिँ मजा आउने र संचार पनि बिक्री हुने भन्ने सोचबाट पनि संचारलाई बिक्री गर्ने एउटा सोच होइन, अहिले संचार बिक्री गर्ने होइन, अहिले हामीले समाजलाई कसरी चाहिँ रूपान्तर गर्ने, समाजलाई कसरी चाहिँ अहिलेको कोभिड मुक्त बनाउने भन्ने कुरोको सोचमा हामी सब नेपालीहरू एक हुनुपर्छ र हामी सब राजनीति पार्टी, सब नागरिक समाज, सब संस्थाहरू, सबै व्यक्तिहरू, हामी सबै अहिले यो कोभिडको निम्ति हामी सबै नेपालीहरू एकजुट हुनुपर्नेछ। सरकार हामी सबैसँग समन्वय सहकार्य गरेर जानुपर्नेछ। यो कोभिडलाई हामी सबैले पराजित गर्नुपर्छ। कोभिड मुक्त नेपाल देश बनाउने हामी सबैको दायित्व हो भन्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विदेशमा रहँदा होस्, स्वदेशमा रहँदा होस्, हामी सबैले कोभिडबाट बस्ने उपायहरूको बारेमा मात्रै हामीले सामाजिक सञ्जालहरू सञ्चालन गरौँ। हाम्रा कतिपय कुरो त्यसरी यसरी बच्यौँ, हामी विदेशबाट पनि कतिपय कुरो हामी त यसरी यो कोभिडबाट बस्दा यसरी बच्यौँ अथवा हामीले यो विधि अप्नायौँ, कहीँ घरेलु विधि होला, कहीँ प्राकृतिक विधि होला, कहीँ आयुर्वेदिक होला, कुनै आफ्नो परम्परा आफ्नो ठाउँ अनुसारको विधिहरू हुनसक्छ, बरु हामीले सामाजिक सञ्जाल पनि यो बिचमा चाहिँ यही अभियान चलाउँ। हामीले अरू कुरो भन्दाखेरि पनि हामीले सामाजिक सञ्जाललाई पनि त्यसरी उपयोग गर्ने एउटा नीति बनायौँ भने आम संचार क्षेत्रमा र कोभिडको बारेमा हामी सबैले सकारात्मक सन्देश दिएर सबैले कोभिडबाट बस्ने उपाय विधिहरू सम्झेर हामीले यो काम गरौँ र कोभिड भइसकेकोले के गर्ने, कोभिड हुने कन्ट्याक्ट ट्रेसिङमा रहेकोले के गर्ने र भिडभाडलाई कसरी कम गर्ने, यी कुरोहरू सबै कुरोहरूलाई हामीले कोभिडबाट बस्ने उपायहरू र विधिहरूको बारेमा संचार क्षेत्रबाट त्यही स्लोगन बनाउने, त्यही हाम्रा कविता बनाए पनि, गीत बनाए पनि, हामीले लेख लेखे पनि, हामीले कुनै पनि एउटा आफ्नो विचार व्यक्त गरे पनि, अब अहिले हामी कोभिडलाई जित्नको निम्ति, कोभिडको सङ्घर्षबाट हामीले विजय प्राप्त गर्नको निम्ति त्यसका उपाय र त्यसका चाहिँ विधिहरूको बारेमा मात्रै हामीले चाहिँ खोज अध्ययन अनुसन्धान गरौँ, त्यो लेख लेखौँ र त्यही अनुसारको संचार उत्पादन गरौँ भन्ने
यसै गरी सरकारले गत वर्ष र यस वर्ष गरी वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार 16 पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ। छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान 4 र राष्ट्रिय पत्रकारिता पुरस्कार 12 प्रदान गरिने मन्त्रालयले जनाएको छ। वरिष्ठ पत्रकार सम्मानको राशि 2,00,000 र राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। वरिष्ठ पत्रकार सम्मान 2076 स्वर्गीय सुखदेव नेपाल अग्निशिखा मरणपरान्त काठमाडौँ, हर्ष सुब्बा सुनसरी र 2077 रघु मैनाली तथा शार्दुल भट्टराईलाई प्रदान गर्ने घोषणा गरिएको हो। यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कार 2076 इन्द्रमान बुढा उजिर मगर बागलुङ, मातृका पौडेल रामेछाप, संगीता खड्का काठमाडौँ, शेषराज दाहाल सिन्धुली, हेमन्त बहादुर विक बाके, शीतल शाह धनुषा र 2077 दिलीप कुमार थापा मगर भक्तपुर, दिपेन नेउपाने मोरङ, दुर्गा प्रसाद शर्मा पर्वत, सुरजङ पाण्डे दोलखा, नितु पण्डित नुवाकोट, पुनम पौडेल ललितपुरलाई प्रदान गर्ने घोषणा गरिएको हो। बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटाको उम्मेद्वारी परेको छ। बागमती प्रदेशको राजधानी हेटौडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेद्वारी दर्ता गराउनु भएको हो। थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ। देवकोटाको प्रस्तावमा नेकपा माओवादी केन्द्र, बागमती प्रदेश सभा संसदीय दलका नेता शालिग्राम जमर कटेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहनु भएको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टीले पनि छुट्टै उम्मेद्वारी दिएको छ। नेमकिपाका उम्मेद्वार कृष्ण बहादुर तामाङको प्रस्तावकमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाई र समर्थकमा सिर्जना सैजु रहनु भएको छ। राष्ट्रिय सभामा बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उहाँको स्थान खाली भएको थियो। राष्ट्रिय सभा सदस्य पदमा जेठ 6 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुनेछ। हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। बागमती प्रदेशसभा सदस्य 110 जना र प्रदेशका 13 जिल्लाका 119 स्थानीय तहका प्रमुख र उपप्रमुख गरी 238 गरी 348 मतदाता रहेका छन्। प्रदेशसभाका 1 जना सदस्यको 48 र स्थानीय तहका प्रतिनिधिको 18 मतभार गणना गरिन्छ। 110 सदस्य प्रदेशसभामा एमालेका 57, माओवादी केन्द्रका 23, नेपाली कांग्रेसका 22, विवेकशील साझा पार्टीका 3, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका 2-2 जना छन्। जनता समाजवादी पार्टीबाट निर्वाचित 1 जना छन्। आज दर्ता भएका उम्मेद्वारको विरोधमा वैशाख 25 गते उजुरी दिने, 26 र 27 गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, 27 गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने, 28 गते उम्मेद्वारले चाहेमा नाम फिर्ता लिन दिने र 29 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको बताउनु भएको छ। आफ्नो उम्मेद्वारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय संचारकर्मीहरूसँगको कुराकानीमा उहाँले एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। गृहमन्त्री थापाले संघीय सरकारले जनताको शान्ति सुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी COVID-19 संक्रमित बिरामीलाई उपचार सेवा पुर्याउने तर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताउनुभयो। यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत पार्टीका साझा उम्मेद्वार डाक्टर खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेद्वारी दर्ता गराएको बताउनुभयो। यस्तै अर्का उम्मेद्वार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशन बमोजिम उम्मेद्वारी दर्ता गरेको बताउनुभयो। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौं। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सूरज आचार्य, साथी सरोज रिजाल र म कल्पना दाहाल पनि विदा माग्छु। नमस्कार।